بسم الله الرحمن الرحيم. الحمد لله وحده، والصلاة والسلام على من لا نبي بعده، أما بعد، فرمایا کہ اس کو خوب سمجھ لو. فرمایا سمراٹ ارشادات حکیم الامت حضرت ثانوی رحمۃ اللہ علیہ، اس کو خوب سمجھ لو کہ کسب دنیا اور چیز ہے اور حب دنیا اور چیز، یعنی دنیا کمانا اور چیز ہے اور دنیا سے محبت کا ہونا یہ اور چیز ہے. جب دنیا مذموم ہے، نہیں جب نہیں دکھنے والے ہی ماشاء اللہ، حب دنیا مذموم ہے اور کسب دنیا بقدر حاجت جائز. تو ہاں کے نیچے نقطہ دیا جو جب ہو گیا. حب دنیا مذموم، دنیا کی محبت مذموم ہے، لیکن دنیا کمانا بقدر حاجت بقدر ضرورت جائز ہے. چنانچہ حق تعالی شانہ کی تعلیم کا ملاحظہ کیجیے. زُيِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوَاتِ مِنَ النِّسَاءِ وَالْبَنِينَ وَالْقَنَاطِيرِ الْمُقَنطَرَةِ مِنَ الذَّهَبِ وَالْفِضَّةِ إِلَى آخِرِهِ. اس میں مرغوب چیزوں کی فہرست تو بیان کر دی، مگر ان کو ان کی فی ذاتها مذمت نہیں فرمائی، بلکہ اس کے بعد اس سے ایک اچھی چیز کا پتہ بتلا دیا. مطلب یہ ہوا کہ ہیں تو سب چیزیں اچھی، عورتیں اولاد سب اچھی ہیں، مگر دوسری چیز ان سے زیادہ اچھی ہے، اس لیے تم انہی چیزوں پر بس مت کرو. کیونکہ ذالک متاع الحیات الدنیا، یہ صرف دنیا کا متاع ہے. تو اس کا مطلب یہ ہے کہ ان سے زیادہ اچھی چیز کو طلب کرو. چنانچہ آگے فرماتے ہیں، قل اعنبئکم بخیر من ذالک للذین اتقوا عند ربهم جنات تجری من تحتها الانہار الآیہ. کہہ دیجئے محمد صلی اللہ تعالی وسلم، کیا میں تم کو ان سے بہتر چیز کی خبر نہ دوں؟ جو لوگ اپنے رب سے ڈرتے ہیں ان کے لیے باغ ہیں جن کے نیچے نہریں بہتی ہیں، وہ لوگ اس میں ہمیشہ رہیں گے، اور پاک کی ہوئی بیویاں ہیں اور اللہ کی رضا مندی ہے. سبحان اللہ، کیا بلاغت ہے! حکماء کی تعلیم اس درجے کی کہاں ہو سکتی ہے؟ وجہ یہ ہے کہ یہاں تو ان اللہ کے کلام میں حکمت کے ساتھ شفقت بھی ہے. شفیق کی تعلیم سے اور ہی نفع ہوتا ہے، نری حکمت کی تعلیم میں وہ نفع کہاں؟ غرض حق سبحانہ و تعالیٰ نے ان چیزوں کی مذمت نہیں فرمائی، البتہ ان کی خاص درجے کی محبت کی مذمت فرمائیں. اس لیے حب الشہوات کا لفظ فرمایا گیا ہے کہ ان خواہشات، ان مرغوبات کی محبت لوگوں کو زیادہ بھلی اور اچھی لگتی ہے. تو مذمت نہیں، آگے پھر یہ ساری باتیں جو اس وقت بیان ہوئی وہ سامنے رہے. تو غرض حق سبحانہ و تعالیٰ نے ان چیزوں کی مذمت یعنی برائی نہیں بیان فرمائی، البتہ ان کی خاص درجے کی محبت کی مذمت بیان فرمائی کہ ان میں اس قدر انہماک ہو جائے کہ ان سے جو اچھی چیز ہے اس سے بالکل لیا غفلت ہو جائے، یعنی آخرت سے بے فکری اور انہی چیزوں پر اطمینان ہو جائے، یہ ٹھیک نہیں ہے. ارشاد فرمایا کہ دنیا مذموم اور ملعون کی مثال ایسی ہے جیسے کوڑے پر سبزہ جمع ہوا ہے. کوڑا جو کچرا وغیرہ ڈالتے ہیں، جہاں پر ڈالا جاتا ہے اس کو اردو میں کوڑا کہتے ہیں. اور اس کے اوپر پھر کیا، جب بارش ہوتی ہے تو کچھ کچھ سبزہ بھی اگاتا ہے، کیونکہ بہت سی چیزیں اس میں ایسی ہوتی ہیں کہ جو فوراً ہی بارش کے پانی سے اثر لیتی ہیں اور اگ جاتی. جس کو کوئی دیکھنے والا سمجھے کہ یہ ایک چمن ہے، باغ ہے، گارڈن ہے، اور اس کے ظاہر رنگ و روپ کو دیکھ کر فریفتہ ہو جائے، اور جب وہاں پہنچے और पैर रखे तो पाखाना भर जाए, यानी अंदर सारी गंदगी भरी है। यही हाल दुनिया का है कि जाहिर तो उसका बहुत भला होता है, मगर अंदर नजासत भरी हुई है। या खूबसूरत सांप किसी शक्ल है, जिसका जाहिर तो अच्छा है, नक्श व निगाह से आरास्ता है, मगर अंदर जहर भरा हुआ है। जहर ईमार मुनक्कश कातिलस्त, बाशद अज़ब दूर हर को आकिलस्त। यानी सांप का जहर, ये मुनक्कश सांप का जहर कातिल है। देखने में सांप बड़ा खूबसूरत मालूम होता है, और तरह तरह के सांप, कैसे कैसे उसके ऊपर डिज़ाइन होती है। आदमी का जी चाहता है उसको ले ले, लेकिन उससे अक्लमंद को दूर रहना चाहिए। अगर बच्चे के सामने सांप छोड़ दो तो उसकी ज़ाहरी खूबसूरती को देखकर उस पर फरेफ्ता हो जाता है, उसको पकड़ लेता है। उसको ये खबर नहीं कि उसके अंदर जहर भरा हुआ है, मगर उसका अंजाम क्या होगा। हमारी हालत भी उसी बच्चे की सी है कि हम दुनिया के ज़ाहरी आबोताब और नक्श व निगार और रंग और रूप पर फरेफ्ता हैं, और अंदर की खबर नहीं। ये भी तजर्बा है कि सांप जितना खूबसूरत होता है उसी कदर जहरीला होता है। इसीलिए हकीकत शनास जो उसको जानते हैं वो उसकी तरफ रغبत नहीं करते। फरमाया कि हक ताला ने इंसान को ये हुक्म नहीं दिया कि अपनी शहवत को मार दे, अपनी ख्वाहिश को मार दे, इसका हुक्म नहीं दिया, और हिर्स को बिल्कुल ज़ायल कर दे, बल्कि ये फरमाया है कि इसी शहवत और हिर्स को बाकी रख कर उसको दुनिया से उम्दा चीज़ यानि नामाए उखरवी के तहसील की तरफ माइल कर दे। इसी ख्वाहिश को, इसी हिर्स और लालच को इंसान आखिरत के हासिल करने की तरफ माइल कर दे, यही हिर्स का इलाज है। हिर्स के माने लालच, इंसान को लालच होती है ज़्यादा ज़्यादा माल जमा करने की। एक वाकया पढ़ा किसी वक्त, एक बुज़ुर्ग ने कहा कि दुनिया में जितना भी फितना है ये सब लालच की वजह से। तो उन दुआ के कि अल्लाह इस लालच को दुनिया से ख़त्म फरमा दे। अब लालच तो लालच है, बाल एक चीज़ हर इंसान की तबीयत में, माल ज़्यादा हो, पैसे ज़्यादा हो, चीज़ें अच्छी हों, और आदमी ज़रूरत से ज़्यादा की भी उम्मीदें और लालच करता है। मगर बुज़ुर्ग को ये ख्याल हुआ कि ये लालच ही की वजह से सारा फसाद पैदा हो रहा है, तो दुआ की कि अल्लाह लालच को इस दुनिया से ख़त्म कर दे। अल्लाह ने कहा कि ठीक है, इसका क्या इलाज होगा बताते हैं। तो एक दिन उस बुज़ुर्ग के जितने मुतालिकीन थे उनके दिलों से लालच ख़त्म हो गई, लालच ख़त्म कर दी गई। अब सुबह को देख रहे हैं कोई मुलाजिम आता था कुछ काम के लिए, कुछ घर की ग्रोसरी ख़रीदने के लिए, वो आया ही नहीं है, अभी इंतज़ार कर रहे हैं। फिर देखा कि घर में कोई नौकरानी आती घर की सफाई के लिए, आज वो भी नहीं आ रही। फिर ऐसे कोई और मामला था कि वो भी नहीं आया, कोई आ ही नहीं रहा, भाई क्या बात के बस जी नहीं चाहता जाने का, आज पैसों की ज़रूरत नहीं है। अब जिससे को वो सारा घर का निज़ाम धरम भरम हो गया। तब बुज़ुर्ग एहसास हुआ कि मैंने ये गलती की। मैं दुआ कर रहा हूँ अल्लाह दुनिया से लालच ख़त्म कर दे। लालच ख़त्म हो गई, जब पैसे की ज़रूरत ही नहीं रही, पैसे की लालच ना रहे तो आदमी फिर क्या है, कुछ भी काम नहीं करेगा, और आदमी अपने घर में बैठा हुआ है। तो लालच तो अपनी जगह है, लेकिन इस लालच को हम दुनिया की ज़रूरत से ज़्यादा चीज़ों से हटा कर आखिरत की तरफ ले जाए। बस ये लालच लालच रही अपनी जगह पर, मगर रग़बत हो गई आखिरत की तरफ। अब ये लालच अल्हम्दुलिल्लाह कायम में मौजूद है, हम बैठे हुए हैं मस्जिद में, आए एतिकाफ़ में है, लालच ही तो है कि इसका अजर व सवाब मिलेगा। हमने रोज़ा रखा, लालच है, अल्लाह ताला इस पर हमको अजर व सवाब देंगे, कैसी कैसी नेमतें। तो जन्नत की नेमतों की लालच ये हमने की है, तो दुनिया को थोड़ी देर के लिए पीछे किया और आखिरत की तरह मुतवज्जे बस। तो लालच अपनी जगह ज़रूरी है, मगर रुख बदलने की ज़रूरत है, रुख हो जाए आखिरत की तरफ। यही लालच महमूद है, इसी का नाम तरगीब है, इसी का नाम हिर्स है, اللہ ہمیں آخرت کا حرص زیادہ پیدا فرمائے. تو نفس لالچ بری نہیں, اس کا متعلق جو ہے اگر دنیا ہی بن جائے تب بری ہے, اور اگر دین ہے تو دین کی طرف حرص انسان کو ہونی چاہیے. اور اسی طرح دنیا میں بھی ضرورت کی حد تک حرص میں کوئی اشکال نہیں. بھائی آدمی کے پاس پیسے نہیں ہو تو کھائے گا کہاں سے, خود ہی بھوکا مرے گا. تو بھائی اتنی حرص تو ہونی چاہیے کہ آدمی کمائے, یہ تو نہیں بالکل سست بن کر گھر میں بیٹھا رہے کہ نہیں اب آنا ہو تو آ جائے گا, ایسے تھوڑی آئے گا. ویسے وہ قصہ ہیں دو سست آدمی کا, کسی زمانے کا ہے پتہ نہیں کہاں کا ہے قصہ, لکھنؤ ہی کا بتا رہے ہیں واللہ اعلم لکھنؤ کا ہے. یہ دو سست جو ہے وہ سڑک کے کنارے پڑے ہوئے تھے, اور اتنے میں ایک گھوڑے سوار گزرا تو ایک نے اشارے سے بلایا کہ بھائی میاں ذرا ادھر آؤ. سمجھا وہ واقعی پڑے ہیں تو کوئی مصیبت میں ہوں گے. وہ آیا متوجہ ہوا کہنے لگے یہ بیر کا جو دانہ میرے سینے پر رکھا ہو اسے ذرا میرے منہ میں ڈال دے. بڑا غصہ ہے اس کو کہ کم وقت میں جا رہا ہوں گھوڑے پر سوار ہو کر اور تیرے پاس میں یہ آدمی مجھے اس سے تو نہیں کہہ سکتا ہے کہ نہیں نہیں اس کو میں نہیں کہہ سکتا, اس لیے کل جو ہے ہاں اس نے کہا بازو آنے کے کہ نہیں یہ میں اس کا کام نہیں کروں گا, اس لیے کل میں لیٹا ہوا تھا میرا منہ کھلا ہوا تھا کتے نے آ کر پیشاب کرنا شروع کر دیا اس نے ہٹایا نہیں. تو ایسا سست انسان بن جائے تو ظاہر بات ہے پھر تو کچھ بھی نہیں ملے گا, اپنا بھی کھانا پینا مشکل ہو جائے گا. تو انسان کو طلب ہے, لالچ ہے, ہر آدمی کو ضرورت ہے معاش کی, بقدر ضرورت بلکہ ضرورت سے زیادہ بھی کوئی اشکال نہیں. لیکن اس طرح آدمی نہ کرے دنیا کہ جس میں صحیح اور غلط کی کوئی تمیز نہ کر پائے. اللہ تعالیٰ اس کی توفیق دے. حلال کو اختیار کرنا ہے, حلال کو کمانا ہے. ایک جگہ ایک مضمون بھی آیا تھا کسی وقت پھر رہ گیا کہ کتنی چیزیں انسان کو مطلوب ہیں, کبھی آ جائے گا تو انشاءاللہ سنا دیں گے. تو ایک تو ضرورت کی چیز ہے وہ تو لازم ہے, ضرورت کے علاوہ بہت سی چیزیں زینت کی ہیں اس کو بھی اختیار کرنے کی اجازت دی ہے شریعت مطہرہ نے. تو یہ نہیں کہ بھائی کپڑے ہو گئے اب میلے کچیلے ہیں جس طرح چاہے آدمی رہ رہا ہے, نہیں نہیں گھر ہے گھر میں کوئی چیز مرتب ہی نہیں سب ادھر ادھر پڑا ہوا ہے, نہیں اس سب کی ترتیب بھی ضروری ہے, حسن بھی ضروری ہے. بہرحال لالچ اپنی جگہ مطلوب, شہوت خواہشات اپنی جگہ مطلوب ہیں, لیکن خواہشات کا غلط استعمال نہ ہو بس یہ چیز اصل ہے. ایک اور مضمون ہے حضرت والا رحمۃ اللہ علیہ کا غم کے اوپر, بہت سی مرتبہ انسان پر غم آتا ہے, اسی غم کو لوگ ڈپریشن کا نام دیتے ہیں, عنوان دیتے ہیں, آدمی سوچنے لگتا ہے اور کوئی نہ کوئی بات فکر میں آ جاتی ہے اس پر غم ہو جاتا ہے. فرمایا غم کا علاج یہ ہے کہ سوچو مت, خیال مت کرو, تذکرہ مت کرو, اس صورت میں غم تو ہوگا مگر معتدل غم ہوگا اور وہ مضر نہیں بلکہ مفید ہے, کیونکہ قدرتی طور پر غم میں بھی حکمت اور نفع ہے. اگر غم نہ ہو تو تمدن نہ ہو. بیان اس کا یہ, اس کی وضاحت کہ سائنس اور طب کا مسئلہ ہے کہ جس قوت کا استعمال ہوتا ہے اس میں ترقی ہوتی رہتی ہے ورنہ وہ قوت کم ہو جاتی ہے. بس اگر غم نہ ہوتا تو رحم دلی کا ہیجان کیسے ہوتا ہے, رحم دلی کا خیال کیسے پیدا ہوتا ہے, اور جب اس کا خیال نہ ہوتا تو مادہ جاتا رہتا ہے, اور بغیر رحم دلی کے تعاون نہیں ہو سکتا, اور بغیر تعاون کے تمدن نہیں ہو سکتا, یعنی دنیاوی زندگی ایک دوسرے سے ملنا جلنا اور ایک دوسرے میں انسانیت جس طریقے پر آباد ہے یہ نہیں آباد ہوتی جب تک کہ تمدن نہ ہو, ایک دوسرے سے نہ ملیں, اور ایک دوسرے سے ملنا موقوف ہے تعاون پر. جب ایک دوسرے تعاون کرتے ہیں لوگ ایک دوسرے تو لوگ ملتے بھی ہیں. تو یہاں تک حضرت نے بات پہنچائی. تو غم کی وجہ سے جذبہ پیدا ہوتا ہے رحم کا, رحم کا جذبہ پیدا ہوا تو تعاون کا جذبہ آ گیا سامنے, تعاون کا خیال پیدا ہوتا ہے, और जब तआवुन होता है तो फिर एक दूसरे से मिलते भी हैं, हर आदमी एक दूसरे से ताल्लुक़ रखता है। इसलिए गम में बड़ी मसलियत है कि ये मुहाफिज है रहम का, तरहम का, और वो मुहाफिज है तआवुन का। और गम में अपनी ज़ात के मुताल्लिक भी मसलियत है कि उससे अखलाक दुरुस्त होते हैं। इंसान पर गम ना आए तो तकब्बुर में, बड़ाई के अंदर मुब्तला हो जाए, अपने आप को फिरौन समझने लगे, तो कभी कभी हालात आते हैं जो इंसान को थोड़ा झुका देते हैं, थोड़ा सा उसको नीचा दिखाते हैं, तो फिर इंसान को एहसास भी होता है कि हाँ भाई, वाकया यह है कि हम बिल्कुल शैतान तो नहीं है, मुतकब्बिर तो नहीं है, फिरौन तो नहीं है, हमें कुछ सोचना है। तो गम की वजह से इसलाह होती है। इसी 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 हुक्म में बीमार भी है। बीमार होता है इंसान तो अपने अंदर कुछ आखिरत का ख्याल पैदा होता है, कुछ मौत का तसव्वुर पैदा होता है, कोई और बातें तवाज़ो की पैदा होती है, वरना हर वक्त सेहतमंद रहे तो हमेशा अकड़ता रहे, बड़ाई अंदर पैदा हो जाए। अल्लाह का अजीब निज़ाम है, कभी गम पैदा करते हैं और कभी बीमारी पैदा करते हैं। ये बात हज़रत फरमाते हैं, अगर किसी को गम और फिक्र न हो तो सारे बेफिक्र ही हो जाएं, कोई किसी का काम न करे, और बीमार न हो तो सारे तंदुरुस्त ही रहें, कोई बीमार न हो तो डॉक्टर, तबीब, अत्तार, यानी दुकान दवा बेचने वाले सब बेकार हो जाए। ये तो दुनियावी नफ़ा है। और दीन का नफ़ा ये है कि कोई गरीब न हो तो ज़कात किसको दोगे। बस असल में गम मुफीद चीज़ है, मगर किस कदर, जिस कदर हक़ ताला का दिया हुआ है, यानी तबी गम। बाकी जो इंसान उस गम को आगे बढ़ाता है, आगे बढ़ाता है, बढ़ाते बढ़ाते वही बीमारी की तरफ ले जाता है और बीमार बन जाता है, ये मुनासिब नहीं। अब ये सब चीज़ें वही है जो इंसान दीनी मजलिसों में बैठता है, अल्लाह वालों से, उलमा से ताल्लुक़ रखता है, तो ये बातें सुनता है, सुनता है तो ये बातें असर करती हैं, फ़ायदा होता है, और कभी न कभी इंसान के गम में बैलेंस पैदा होता है। जो लोग दीन से दूर रहते हैं और सिर्फ दुनिया के चक्कर में रहते हैं, वहाँ फिर मामला उल्टा ही हो जाता है। आदमी गम को अपने सर पर, दिल दिमाग पर ऐसा ले लेता है कि बस समझता है कि अब दुनिया में जीना ही नहीं है, तो फिर वो अपने आप को हलाक करता है, तबाह व बर्बाद करता है। अल्लाह ताला हिफाजत फरमाए। मुख्तसर बात इसमें से सुनाते हैं। हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम को कोई भी मामला दरपेश होता, दुआ की तरफ मुतवज्जे हो जाते। हदीस पाक में इरशाद है, हज़रत हुज़ैफ़ा बिन यमान फरमाते हैं रज़ी अल्लाह अन्हु, कान इज़ा हज़बहु अम्रुन सल्ला, जब हुजूर सल्लल्लाहु ताला वसल्लम को कोई मामला दरपेश होता, कोई गम और परेशानी लाइक होती, तो आप नमाज और दुआ की तरफ तवज्जो फरमाते। असबाब भी इख्तियार फरमाते थे, लेकिन उसके साथ साथ अल्लाह की तरफ मुतवज्जे हो जाते। नमाज पढ़ते, अल्लाह की बारगाह में दुआ फरमाते। गम की बात गम से लग गई, वो मज़मून वहाँ पूरा हुआ और यहाँ उसका वह एक इलाज आ गया सामने, कि इंसान पर कोई गम और परेशानी लायक हो फौरन नमाज और दुआ की तरफ तवज्जो करे। ग़ज़वे बद्र की अज़ीम शान फ़तह का राज, हज़रत अली रज़ियल्लाहु अन्हु फरमाते हैं, जब ग़ज़वे बद्र हुआ, सुबह में सुबह ग़ज़वा होने वाला था, उससे पहली पहली रात में हम्मे का हर आदमी सो गया था सिवाय आ हज़रत सल्लल्लाहु ताला अलैहि वसल्लम के। हुज़ूर सल्लल्लाहु ताला अलैहि वसल्लम के लिए एक आरीश बनाया गया। आरीश यानी झोंपड़ी, जिसको कहते हैं हम आज के दौर में टेंट, एक टेंट लगाया गया। उसमें हुजूर सल्लल्लाहु ताला वसल्लम पूरी रात कभी नमाज में, कभी दुआ में अल्लाह की बारगाह में गिड़गिड़ाते रहे, इल्हा जारी फरमाते रहे, कभी लंबा सजदा फरमाते और सजदे की हालत में भी अल्लाह से दुआ फरमाते। सारी रात हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने नमाज और दुआ में गुजार दी। सुबह हुई, दोनों लश्कर आमने सामने हुए। ग़ज़वे बद्र का वाक़िया आपको मालूम है, इस्लाम का सबसे पहला ग़ज़वा। ईमान वाले बिल्कुल बेसरो सामानी के आलम में थे, हथियार भी नहीं, پوری سواریاں بھی نہیں، کھانے پینے کا سامان بھی نہیں، پیادہ پیدل انتہائی خستہ حالت، تعداد کے اعتبار سے بھی کم، اور ادھر مشرکین کا ٹڈی دل لشکر سامنے تھا، ہر طرح کے اسلحہ سے مسلح تھا۔ حضور اکرم صلی اللہ تعالی وسلم نے صبح میدان میں جب یہ نوعیت مشاہدہ فرمائی، پھر بارگاہ الہی میں دعا کہ اللہم ھذہ قریش قد اقبلت، اللہ یہ قریش کا بڑا لشکر سامنے ہے اور یہ ایمان والے اور تیرے ماننے والے، ان کی تعداد مٹھی بھر ہے، معمولی ہے۔ یا اللہ تو نے مجھ سے فتح کا وعدہ فرمایا، یا اللہ اپنے اس وعدے کو پورا فرما۔ یا اللہ تیرے ماننے والے کم ہیں اور بے سر و سامانی کے عالم میں، اگر یہ تیرے ماننے والے آج ہلاک ہو گئے، ہلاک کر دیے گئے، تو قیامت تک تیرا نام لینے والا کوئی نہیں رہے گا۔ یہ سب بخاری شریف کی روایت ہے۔ حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ امرات ہے، فرماتے ہیں آپ کی دعا میں محویت کا یہ عالم تھا کہ آپ صلی اللہ تعالیٰ وسلم جو چادر اوڑھ رکھی تھی وہ کاندھے سے گر گئی، رو رو کر دعا کر رہے ہیں، آپ نے ہاتھ پکڑ لیا۔ حضرت ابو بکر نے فرمایا، حسبک الان فقد الححت علی ربک، بس کیجئے، آپ نے اللہ کے حضور میں بہت ہی الحاء و زاری کی، یعنی اب امید ہے کہ اللہ جل شانہ آپ کی دعا قبول فرمائے گا۔ یہ تو ایک واقعہ ہو گیا حضور صلی اللہ علیہ وسلم کا غزوہ بدر کا۔ ایک اور واقعہ دیکھو، انسانوں میں بھی، عام امت میں بھی افراد ایسے ہوتے ہیں۔ محمود غزنوی جب ہندوستان میں فاتحانہ حیثیت سے داخل ہوا تو فتوحات ہوتی چلی گئی، علاقے کے علاقے الحمدللہ ان کے ہاتھ پر فتح ہوتے چلے گئے، لیکن جب مہاراشٹر کے علاقے میں گئے اور مرہٹوں سے مقابلہ ہوا، جنگ کا پاسا پلٹ گیا۔ غیروں کے ایک ایک آدمی نے ان کے، یعنی محمود غزنوی کے، مسلمانوں کے لشکر کے دس دس آدمیوں کو ہلاک کیا۔ اپنی تمام طاقت انہوں نے صرف کر دی، لیکن شکست ہوتی جا رہی تھی۔ انتہائی پریشانی کا عالم، بات سمجھ میں نہیں آ رہی اور کوئی حل سمجھ میں نہیں آیا کہ کیا کرنا چاہیے۔ فوراً ذہن دعا کی طرف متوجہ ہوا، محمود غزنوی جو بادشاہ تھے، بڑے اچھے اور انصاف والے بادشاہ، سلطان محمود غزنوی، آج تک نام ان کا مشہور ہے۔ جنگ کے میدان سے ہٹے اور جا نماز بچھائی، دو رکعت نماز پڑھی اور اللہ کی بارگاہ میں دعا فرمائی، کیونکہ جہاں اسباب و ذرائع کی انتہا ہوتی ہے وہاں سے آگے دعا کام کرتی ہے۔ اللہ کی بارگاہ میں عرض کیا، یا اللہ تجھے میری نیت معلوم ہے، میرا مقصد تیرے دین کا فروغ ہے، یا اللہ میرے پاس کوئی طاقت نہیں، کوئی قوت نہیں، تیری ذات کے اوپر ہمارا بھروسہ ہے، ہماری نصرت فرما، مدد فرما۔ کہتے ہیں یہ دعا کرنے کے بعد جب میدان میں آئے، پھر مقابلہ ہوا، تو جنگ کا سارا نقشہ بدل گیا، اور پھر اس کے بعد ایک ایک مسلمان سپاہی نے ان کے دس دس بیس بیس آدمی کو قتل کیا۔ خیر یہ تو بات ہے واقعی، اس میں کوئی شک نہیں کہ جب کبھی بھی انسان پر حالات آئیں تو دعا سب سے بہترین ہتھیار ہے، بہترین ذریعہ ہے۔ اللہ تعالیٰ ہمیں اہتمام سے توفیق عطا فرمائے۔ دعا پر ایک مضمون دیکھ رہا ہوں، وہی آگے بھی ہے، اس کو سنا دوں، یہ مضمون پورا ہو گیا، بہت اچھا لگا ہوا، آخری ایک صفحہ ہے مضمون کا۔ یہ دعا میں جی لگنے کی تدبیر، دعا میں جی کیسے لگتا ہے۔ بہت سے لوگ کہتے ہیں دعا میں جی نہیں لگتا، واقعہ بھی یہی ہے کہ جب آدمی دعا شروع کرتا ہے تو کچھ دیر تک اس کا یہ حال ہوتا ہے کہ شیطان اس کو مختلف کام یاد دلاتا ہے، فلاں کام باقی ہے، فلاں جگہ جانا ہے، اور غرض یہ کہ جلدی دعا ختم کرنے کا داعیہ پیدا ہوتا ہے، بس جلدی ختم کروں دعا۔ اس وقت آدمی نفس کا مقابلہ کر کے بتکلف دعا میں مشغول رہے تو دو تین منٹ کے بعد ہی یہ کیفیت ہوتی ہے کہ دعا میں جی لگنے لگے گا۔ جو تجربے کی بات حضرت فرماتے ہیں، آدمی شروع شروع میں جی نہیں لگتا، بس کہتے ہیں اتنی دعا کر لوں بس کافی ہے، اور آدمی دعا ہی کیا کرتا ہے، ایک منٹ دو منٹ، اور اس میں جی نہیں لگا تو سمجھتا ہے کہ دعا ہم سے ہوتی نہیں ہے۔ تو فرماتے ہیں کہ جب दो तीन मिनट के बाद दुआ में अपने आप को जमाएगा लगाएगा, फिर दुआ में जी लगेगा, फिर दुआ ख़त्म करने को जी नहीं चाहेगा। तो दुआ में जी लगाने की तदबीर और तरीक़ा ये है कि जब दुआ शुरू करता है तो नफ्स से उसे दबाना पड़ता है। सारे सलूक का खुलासा यही है, इस बात की आदत डालें, पूरा महीना इसका अहतमाम करें, सब कुछ अल्लाह जल शानु कब्ज़े में, उससे मांगने की ज़रूरत है। अपने लिए भी दुआ करें, अपने आल अयाल के लिए भी दुआ करें, बस्ती वाले, महल्ले वाले, सारी उम्मत मुस्लिमा के लिए दुआ का अहतमाम करें, फिर इंशाअल्लाह दुआ का मिजाज बन जाएगा, आप उसका फ़ायदा महसूस करेंगे। अल्लाह जल शानु हम सब को तौफीक अता फरमाए। नमाज के तीन शर्तें कल बतलाई थी, बदन का पाक होना, जिस्म का पाक होना, बदन और जिस्म एक ही, बदन और जिस्म का पाक होना, कपड़े का पाक होना, और जिस जगह नमाज पढ़ रहा है उसका पाक होना। चौथी शर्त सतर ढका हुआ होना, नमाज सही होने की चौथी शर्त सतर का ढका हुआ होना है। मर्द के लिए नाप से लेकर घुटने के नीचे तक का हिस्सा सतर में दाखिल है। यूँ तो माशाल्लाह आदमी दो दो तीन तीन कपड़े पहनता है, लेकिन जिसको शरीर तो बस सतर कहते हैं, कभी खुदा न खास्ता ऐसी सूरत पेश आ जाए कि कोई और लिबास ही नहीं है, बस एक है, मगर उसमें नाप से लेकर घुटने तक का हिस्सा छुप जाता है, तो गया सतर हो गया। शरीयत में जिसको मर्द के लिए सतर कहा जाता है वो हो गया, अब उसमें नमाज पढ़ना दुरुस्त है। नाफ सतर से बाहर है लेकिन उसका भी छुपा लेना बेहतर है, और पूरे बदन पर लिबास का रहना मसनून है। ये जो हम पहनते हैं, बनियान भी है, कुर्ता भी है, पायजामा भी टखनों के ऊपर तक का है, ये सब सुन्नत है। इसी तरह टोपी है या अमामा है, ये भी अपनी जगह सुन्नत है। लोगों ने टोपी को बहुत ही मामूली समझकर फेंक दिया है और कहते हैं कि सर खुला रहे, जितना खुला रहेगा उतना शैतान जल्दी आएगा, जितना जहन में रहे, और बाल भी जल्दी साफ होते हैं। फिर भाई खुला है तो सर पर जाए सब कुछ पड़ेगा, लेकिन जब टोपी पहनेगा तो सर की हिफाजत होती है। टोपी जो है वो सर की हिफाजत के लिए, और सर अल्लाह ताला ने उसमें दिमाग रखा है, और दिमाग जो है पूरे 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 बदन का वज़ीर आज़म है, प्राइम मिनिस्टर जो है वो कौन, वो दिमाग है, और दिल जो है वो बादशाह है। तो भाई प्राइम मिनिस्टर नंगा हो कोई अच्छा लगता है? सारी क़ुव्वतें मुफक्किरा इसी के अंदर जमा है। एक बुज़ुर्ग जो है वो टोपी सबसे ज़्यादा कीमती पहनते थे, पता नहीं कितने हज़ार की बताई, किसी ज़माने का वाक़िया होगा, और बकिया कपड़े इतने कीमती नहीं होते थे, सादा होते थे। तो उसने पूछा, हुजूर ये टोपी आप इतनी कीमती क्यों पहनते हैं जबकि और कपड़े सादा है? कहने भाई ये तो दिमाग है, ये तो बादशाह है, वज़ीर आज़म है, इसको अच्छा नहीं पहनाएंगे तो किसको पहनाएंगे? तो एहतमाम करते थे। तमाम जितने भी शुरफा हैं सब टोपी का इस्तेमाल करते हैं। अम्बिया कराम सलाम तो बहुत ऊँची बात है, उनकी ये बात तो नहीं मिलती, लेकिन आप देख रहे हैं माशाल्लाह इस दौर में भी जितने अवलिया हैं, उलमा हैं, सुलहा हैं, और इसी तरीक़े पर हर जगह के अइम्मा, जो बड़ी से बड़ी जगह के हों, हरमैन के हों, कहीं के भी हो, सब माशाल्लाह लिबास में और टोपी में और रुमाल में नमाज़ पढ़ाते हैं। तो कोई चीज़ है जब तो आदमी पहनता है और सर को ओढ़ता है, लिहाजा सर खुला रखना ये अंग्रेज़ों की आदत है, उसी को हम मुसलमान ले लिया कि भाई क्या ज़रूरत है, वो पूछते हैं सुन्नत है, हाँ सुन्नत चलेगा, फेंक दो सुन्नत को। अरे भाई सुन्नत भी है, मुहाफिज भी है। अतिबा कहते हैं कि सबसे नाजुक मकाम ये दो है, पहले भी अर्ज़ किया था, सर का ऊपर का हिस्सा और पैर का नीचे का हिस्सा, तलवा। देखिए तलवे में हमेशा कुछ ना कुछ होता है, अब ज़रा देर भी नंगे पैर नहीं चलते, बाहर कोई आदमी चल कर दिखाए नंगे पैर नहीं चलता, क्यों? पैर की हिफाजत करता है, वहाँ से असरात मुंतकिल। पहले कहा था हाँ बैतुलखला जाने के लिए, आदमी जब बैतुलखला जाए तो क्या है चप्पल या जूता या जो भी चीज़ हो, मामूली से मामूली भी चीज़ होनी चाहिए, उसको पहन कर जाए। अगर आजकल यहाँ बैतुलखला बहुत साफ़ सुथरे होते हैं और कारपेट भी होती है बाज़ जगह, तो कहते क्या ज़रूरत है। मुस्तकिल एक चीज़ है ये कि आदमी चप्पल रखे और चप्पल पहने, और इसी तरीके पर सर पर टोपी रखना, कोई भी रुमाल कपड़ा रख लेना। हमने देखा है बड़े बड़े उलमा को एहतमाम करते हैं, नंगे सर किसी भी हमारे मशाई को हमने जाते हुए नहीं देखा। अल्लाह तौफीक दे बाल, ये तो सब चीज़ें आदाब की हैं, ख्याल रखने की हैं। ख्याल हो जाए बहुत अच्छी चीज़। बात में बात आ गई, पूरे बदन पर लिबास का रहना मसनून है। अल्लाह ताला ने इरशाद फरमाया, हर नमाज के वक्त अपने लिबास को पहनो, जीनत इख्तियार करो, यानी वो कपड़ा पहनो जो जमाल का सबब बने और जिसको पहनकर आदमी लोगों की मस्जिद में जाता है। अल्लाह तौफीक अता फरमाए। सुभान अल्लाह।
शराबी की सज़ा। इसी तरह सही इब्न हिब्बान की एक हदीस में हज़रत अबू मूसा अशअरी रज़ी अल्लाहु अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो शख्स शराब पीने का आदी था और उसी हाल में मर गया, तौबा नहीं की, तो अल्लाह जल्ल शानहु उसको नहरुल गोता से पिलाएंगे। अर्ज़ किया गया कि नहरुल गोता क्या है? इरशाद फरमाया, जहन्नम की एक नहर है जो जिनाकार औरतों की शर्मगाह से जारी होगी। इन रिवायात से मालूम होता है कि ख़ास ख़ास गुनाहों पर जहन्नम में मुख्तलिफ किस्म की सज़ाएँ तैयार की जाएगी। वल्लाहु आलम। आमाल दुखूल जन्नत का ज़ाहिरी सबब है। पहले इजमालन गुज़र चुका है कि दुखूल जन्नत के लिए ईमान के साथ अमल सालेह भी ज़रूरी है, मगर इस बारे में थोड़ी तफसील है। जब तक वो तफसील जहन नशीन नहीं कर लेंगे, बात अच्छी तरह समझ में नहीं आएगी। लिहाजा ज़रूरी मालूम होता है कि मसले की थोड़ी वजाहत कर दी जाए। यह एक मुसल्लम हकीकत है कि दुखूल जन्नत का शरफ़ असलन तो सिर्फ़ रहमत इलाही और फजल खुदावंदी के बिना पर नसीब होगा। आमाल का उसमें कोई दखल नहीं होगा। आमाल तो दुखूल जन्नत के लिए महज सबब आदी और ज़ाहिरी है। अगर अमल के बावजूद हक तआला शानहु अपने किसी बंदे को जहन्नम में डाल दे, तो उसको इसका पूरा इख्तियार और कुदरत हासिल है। किसी को चूँ चिरा का कोई हक और गुंजाइश नहीं, क्योंकि वो इंसान समेत तमाम मखलूकात का खालिक व मालिक है, और मालिक को अपनी मिल्कियत में हर तरह के तसर्रुफ़ का हक होता है। कुरान करीम ने दो टोक लफ्ज़ों में इस हकीकत से पर्दा हटाया। इरशाद बारी ताला है, ला युसअलु अम्मा यफअलु व हुम युसअलून। तर्जमा, उससे पूछा न जाए जो वो करे और उनसे पूछा जाए, यानी खुदा तो उस हस्ती का नाम है जो कादिर मुतलक और मुख्तार कुल हो। उसकी कुदरत व मशीयत को रोकना तो कुजा कोई कुछ पूछ पाछ भी नहीं कर सकता कि आपने फुला काम इस तरह क्यों किया। हाँ, उसको हक़ है कि वो हर शख्स से मुआखज़ा और बाज़पुर्स कर सकता है। अल्लामा सअदुद्दीन तफ्ताज़ानी शरह अक़ायद नसफ़ी में तहरीर फरमाते हैं, وَإِنَّمَا الثَّوَابُ فَضْلٌ مِّنْهُ وَالْعَذَابُ عَدْلٌ، کہ حق تعالی شانہ اگر کسی عمل کے بدلے جنت میں داخل کر دے تو یہ اس کا فضل و احسان ہے، اور کسی عمل کے باوجود جہنم میں بھیج دے تو یہ اس کا عدل و انصاف ہے، کیونکہ قادر مطلق اور مالک حقیقی ہونے کی وجہ سے اس کو ایسا کرنے کا پورا پورا حق حاصل ہے، جیسا کہ خود نبی کریم صلی اللہ علیہ وسلم نے وضاحت کے ساتھ بیان فرمایا ہے۔ حدیث شریف کی مشہور کتاب مسلم شریف میں روایت ہے، حضرت ابو ہریرہ رضی اللہ عنہ سے حضور اقدس صلی اللہ علیہ وسلم کا ارشاد نقل کیا گیا ہے کہ تمہارا عمل ہرگز تمہیں جہنم سے نجات نہیں دلا سکے گا۔ ایک صحابی نے عرض کیا، یا رسول اللہ، آپ کو بھی نہیں؟ ارشاد فرمایا، مجھے بھی نہیں، جب تک کہ اللہ جل شانہ مجھے اپنی رحمت میں نہ چھپا لے، مگر پھر بھی تمہارے لیے حکم یہی ہے کہ تم لوگ ٹھیک ٹھیک چلو۔ ایک روایت میں ہے کہ ٹھیک راہ پر چلو یا اس کے قریب قریب چلو، نہ حد سے تجاوز کرو نہ کوتاہی برتو، افراط و تفریط سے بچتے ہوئے درمیانی راہ پر چلو، اور اتنا جان لو کہ اپنے عمل کی بنا پر تم میں سے کوئی شخص بھی نجات نہیں پا سکے گا۔ صحابہ کرام نے پوچھا، یا رسول اللہ، آپ بھی نہیں؟ ارشاد فرمایا، میں بھی نہیں، جب تک کہ اللہ کا خصوصی فضل و کرم مجھ پر نہ ہو جائے۔
ٹھیک ہے، سبحان اللہ۔